नमस्कार। कार्यक्रम बदलिँदो नेपालमा तपाईंलाई स्वागत छ। म दीपा तिमल सिन्हा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा सहकारी हस्तान्तरणको काम शुरू गरेको छ। अहिले सबै जिल्लामा सहकारी हस्तान्तरणका अभिलेख राख्ने काम भइरहेको छ। हस्तान्तरणको पछि स्थानीय तह, प्रदेश सरकार र संघले आफ्नै ढंगले दर्ता, अनुगमन, सहकारी प्रवर्धन र नियमनको काम गर्नेछन्। बदलिँदो नेपालमा आज हामी यिनै विषयमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग कुराकानी गर्छौं।
यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
संघीय संरचना आयो, संघीय संरचना आइसकेपछि सहकारीको व्यवस्थापनको लागि भनेर पनि अहिले हस्तान्तरण हुँदैछ। कतिवटा भइसक्यो, कुन कुन जिल्लामा सुरु भयो?
यो उपत्यकाको लगभग सकिएको छ र उपत्यकाको नजिक नजिकको जिल्लाहरूमा पनि धादिङमा, नुवाकोटमा सकिएको छ, काभ्रेको क्रममा छ, विराटनगरमा हुँदैछ, धनगढीमा पनि सकिएको छ। भनेपछि मेजर मेजर ठुला ठुला चाहिँ जिल्लामा लगभग अब हामीले सक्न लाग्यौँ धेरै चाहिँ सहकारी भएको ठाउँमा। त्यो चाहिँ कसलाई त भन्दा स्थानीय तहलाई, कतिपय अब प्रदेश तहमा पनि बुझाउनुपर्छ हामीले। त्यो पनि हामी अकरण तयार गरेर, विवरण तयार गरेर यो चाहिँ प्रदेशलाई भने हामीले छुट्याइसकेका छौँ। तर प्रदेशको चाहिँ भर्खरै सेटअप भइरहेको छ, मन्त्रीज्यूहरू भर्खर नियुक्ति हुनुभएको छ। त्यो भए हुनाले प्रदेशको चाहिँ धनगढीमा मात्रै हस्तान्तरण भएको छ। स्थानीय तहको त मलाई लाग्छ 50% क्रस गऱ्यो होला। अब
अहिले स्थानीय तहमा पनि कर्मचारी अभाव भयो, प्रदेशमा नि अब स्थानीय तहको भन्दा पनि अझ अलि अवस्था नाजुक नाजुकै छ कर्मचारीको भनिन्छ, कसरी होला काम?
मलाई पनि यो हस्तान्तरणको क्रममा जहाँ जहाँ म पुगेको छु, मलाई स्थानीय सरकारका प्रमुखजीहरू, नगर कार्यपालिकाका प्रमुखहरू, गाउँ कार्यपालिकाका प्रमुखहरू र कर्मचारी साथीहरूले र प्रदेशका केही मन्त्रीज्यूहरूले मलाई के भन्नुभएको छ त भन्दा, हामीलाई कर्मचारी नै भएन, कसरी काम गर्ने पनि भनिरहनु भएको छ। जहाँसम्म सहकारी सम्बन्धी कुरा छ, सहकारीको विषयवस्तुमा चाहिँ हाम्रो सहकारी मन्त्रालय, साबिक सहकारी मन्त्रालय अन्तर्गत रहेका अलमोस्ट कर्मचारीहरू नेपाल सरकारले यो 28 गतेसम्मको लागि अभिलेख हस्तान्तरण गर्नु लागि मात्रै केही कर्मचारी राखेको छ, सबै नेपाल सरकारले सर्व गरिसकेको छ। भनिसकेपछि कर्मचारीको व्यवस्थापन गर्ने बाटो सङ्घीय मामला र स्थानीय विकास मन्त्रालयको हो, मैले सर्व गर्न सक्दिनँ। र मेरो जहाँ जहाँ कर्मचारी हुनुहुन्छ र जुन नगरपालिकामा, गाउँपालिकामा वा प्रदेश सरकारमा सहकारी सम्बन्धी कन्फ्युजन हुन्छ, यो जेठ चैतको 28 गतेसम्म चाहिँ मेरो साथीहरू डिभिजन कार्यालयमा कोही कर्मचारी हुनुहुन्छ, उहाँले पनि तपाईँलाई सहयोग गर्नुहुन्छ। तर तपाईँले डेडिकेटेड शाखा, एउटा निश्चित कार्यविवरण दिएको सहकारी सम्बन्धी काम गर्ने एउटा साथीलाई, एउटा काहीँ अफिसर हुनसक्छ, काहीँ उपसचिव, काहीँ चाहिँ नासु हुनसक्छ, काहीँ चाहिँ त्यो नासुले दुईवटा काम हेर्न सक्छ कुनै गाउँपालिकामा, काहीँ चाहिँ सहकारी मात्रै हेर्ने चाहिँ एउटा चाहिँ नासुभा अफिसर चाहिन्छ, यसरी व्यवस्था गर्नुपर्छ भनेर हामीले भनिरहेका छौँ। र उहाँहरूले अलिकति कर्मचारी नभएको गुनासो चाहिँ गरि नै रहनु भएको छ।
अब व्यवस्थापनको पाटोले हेर्नुपर्दा सहकारी संस्थाको चाहिँ व्यवस्थापन कसरी प्रभावकारी रूपमा त्यो संस्थामा सदस्य बनेकाले अनुभव गर्न पाउलान्?
अब यसमा चाहिँ नजिकको सरकारले आफ्नो संस्था, सहकारी भनेको सदस्य केन्द्रित संस्था, र नजिकको सरकार भनेको गाउँपालिका, नगरपालिकाले यसैको जिम्मा, प्राथमिक सहकारीको जिम्मा उसैले गर्दाखेरि नियमन सम्बन्धी, प्रबन्धन सम्बन्धी, दर्ता सम्बन्धी, क्षमता विकास सम्बन्धी काम उसले गर्दाखेरि झनै राम्रो हुन्छ भन्ने चाहिँ मेरो आशा छ, मेरो अपेक्षा पनि त्यही नै हो, नेपाल सरकारको चाहिँ बुझाइ पनि त्यही नै हो। यसै कारणले नै हामीले त्यहाँ हस्तान्तरण गरेको पनि हो, संवैधानिक प्रावधान पनि यही नै हो। तर केही दिनको लागि चाहिँ कर्मचारीहरूले काम बुझ्ने, जनप्रतिनिधिहरूले पनि कतिपय अवस्थामा काम बुझ्नुपर्छ, नियम कानुन बुझ्नुपर्छ, उहाँहरूले आफूले ऐन बनाउनुपर्छ। त्यसले गर्दाखेरि प्रणाली निर्माणको लागि केही दिन समय लाग्ला कि जस्तो मलाई लाग्छ। तर म चाहिँ आशावादी छु, किनभने उहाँहरूले हामीले नमुना कानुन दिएका छौँ, हामीले क्षमता विकासको तालिम पनि दिएका छौँ कर्मचारीहरूलाई, अभिमुखीकरण चाहिँ जनप्रतिनिधिज्यूहरूलाई पनि दिएका छौँ, र पर्छ भनेदेखि हामी अलिकति लामो अलिकति चाहिँ गहन प्रकारको तालिम पनि दिन्छौँ हजुरहरूले भनिदिनु पर्छ भनेर गाउँ कार्यपालिका र नगर कार्यपालिकालाई भनिरहेका छौँ। प्रदेशमा चाहिँ तालिम गर्ने चाहिँ एउटा चाहिँ वातावरण बनाइरहेका छौँ हामीले, अब छिटै गरौँला होला, अरू काममा हामी व्यस्त भएर अहिले नसकेको र हामीले चाहिँ एमटट भन्छौँ यो प्रशिक्षक यो तालिम दिनेको लागि प्रशिक्षकहरू बनाइरहेका छौँ भनिसके पछाडि मलाई चाहिँ के लाग्छ त भन्दा प्रणाली निर्माण पनि छिटै हुन्छ र काम एकदम स्मुथली साबिकमा केन्द्रीय सरकारले गरेको जस्तो भन्दा पनि प्रभावकारी रूपमा काम हुनुपर्छ हुन्छ भन्ने मैले अपेक्षा गरेको छु, हुनुपर्छ भन्ने मेरो आशा पनि हो।
स्थानीय सरकारले कानुन ऐन बनाउँदा चाहिँ के कुरामा ध्यान दिनुपर्छ सहकारी सञ्चालनको लागि?
त्यसमा यहाँले असाध्य राम्रो प्रश्न गर्नुभयो। दुई तिनवटा कुराहरू ध्यान दिनुपर्छ। एउटा त संविधानको धारा 57 ध्यान दिने, त्यो भनेको त्यो धारा 57 तीनवटा तहको सरकारको कार्यविभाजन गरेको छ र धारा 57 एउटा उपधाराले चाहिँ उपधारा 6 के भन्छ त भन्दा संघीय कानुन र यो संविधानको धारासँग बाज्यको कानुनहरू स्वतः अमान्य हुन्छ भनिसकेपछि पहिलो त संविधानलाई र अनुसूचीलाई ध्यान दिनु पर्यो, दोस्रो संघीय कानुनलाई ध्यान दिनु पर्यो सहकारी ऐन 2074। त्यो भइसके पछाडि अरू के कुरामा ध्यान दिनुपर्छ त भन्दा सहकारीका आधारभूत मूल्यहरू र सिद्धान्तहरू भन्छौँ त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। यदि तीन कुरालाई ध्यान दिएपछि नमुना कानुन बन्छ र उहाँहरूलाई त्यो कानुन बनाउनको लागि अलिकति असिलो होला कि भनेर हामीले नमुना कानुन पनि बनाइदिएको छ। प्रदेश तहको सन्दर्भमा कानुन मन्त्रालयमा पठाउनको लागि मैले माननीय मन्त्रीज्यूको आज पेश गरेको छु। स्थानीय तहको हकमा चाहिँ कसरी कामहरू गर्ने भनेर चाहिँ एउटा सानो दिग्दर्शन बनाएका छौँ, त्यही दिग्दर्शनलाई हामी प्रदेशमा पनि पठाउँदैछौँ र नमुना कानुन पनि हामीले स्थानीय सरकारलाई पठाइदिइसकेका छौँ र स्थानीय सरकारले मलाई चाहिँ जानकारीमा भएको 25-26 स्थानीय सरकारले त सहकारी कानुनी ऐन नै बनाइसक्यो, त्यस कारणले उहाँमा अब त्यो क्षमता छ भन्छु मैले।
अब दर्ता गर्नेदेखि लिएर सञ्चालन कसरी गर्ने सबै अधिकार त्यहीँको सरकारले हुने भयो।
हो, यहाँले ठिक भन्नुभयो। अब सहकारी विभागको साबिकमा रजिस्ट्रारले प्रयोग गरिरहेको अधिकार स्थानीय कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्नुहुन्छ, भनेपछि अब उहाँले कसलाई डेलिगेट गर्नुहुन्छ उहाँले प्रयोग गर्नुहुन्छ र प्रदेश तहमा प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवले प्रयोग गर्नुहुन्छ उहाँले गर्नुहुन्छ। अब यो दर्ता चाहिँ यहाँले अघि जुन भन्नुभयो कार्यक्षेत्र विस्तार दर्ता त्यसको चाहिँ फुकुवा अथवा त्यसको चाहिँ एकीकरण लगायतको कुराहरू अथवा विघटन गर्ने काम पनि अब उहाँहरूकै हो, प्रदेशमा प्रदेश सरकारको र स्थानीय तहको कार्यक्षेत्र भएको सहकारीको सन्दर्भमा चाहिँ स्थानीय कार्यपालिकाको हुन्छ। यसको लागि नियमावली बनाउनु पर्छ। अब नियमावली सङ्घीय कानुनको नियमावली बनाउने क्रममा छौँ हामी अहिले, दुई तीन राउन्डको हामीले छलफल सकेर एउटा मस्यौदा बनाएका छौँ। अब त्यसलाई अलिकति वृहत रूपमा चाहिँ सरकारवालासँग छलफल गरेर त्यसलाई अन्तिम रूप दिएर क्याबिनेट लानुपर्नेछ, हामीले त्यो काम हामीले गरिरहेका छौँ र त्यसैको आधारमा र आफूले बनाएको स्थानीय सहकारी ऐनको आधारमा उहाँले नियमावली बनाउनुहुन्छ। दर्ताको काम केही दिन लाग्छ होला, दर्ताको कामहरू गर्नको लागि चाहिँ अझै केही दिन लाग्छ होला भन्छु मैले।
यस अगाडि जुन अहिले गुनासो आइराखेको छ नि यो हस्तान्तरण गर्नुभन्दा अगाडिको हामीले सरसर्ती हेर्ने हो भने सहकारी संस्थाको केही गुनासा आएका छन् थिए जिल्ला जिल्लाबाट, कुनै सहकारी संस्थामा रकम जम्मा गर्यो सदस्य बन्यो तर त्यो जसरी पहिला भनेको त्यो अनुसार चाहिँ सञ्चालन हुन सकेन अनि रकम डुब्यो भनेर त्यहाँका नागरिकको गुनासो आक्रोश आइरहेको थियो, अब चाहिँ त्यसो नहोला भन्न सकिन्छ?
सहकारी ऐन 2074 दफा 104, 105, 106 के व्यवस्था गरिएको छ त भन्दाखेरि समस्याग्रस्त सहकारी भयो भनेदेखि सहकारीले पहिला समस्याग्रस्त घोषणा गर्ने, त्यसलाई व्यवस्थापन गर्ने, व्यवस्थापन यसो गरी गर्ने भनेर त्यहाँ एउटा चाहिँ आधारहरू दिएको छ। अब सहकारी दुई प्रकारको देखि मैले, एक प्रकारको चाहिँ बचत तथा ऋण सहकारी जुन धेरै छ जुन मौलाएको पनि छ त्यसलाई चाहिँ केही सहकारीलाई नियमनको आवश्यकता छ र अरू उत्पादन सहकारी जस्तो कृषि मौरी अथवा इत्यादि फलफुल तरकारी यस्तोको लागि चाहिँ प्रवर्धनको आवश्यकता, यी दुवै कुराहरू अब चाहिँ स्थानीय सरकारले गर्ने हो। तर समस्याग्रस्त सहकारी व्यवस्थापन चाहिँ समस्याग्रस्त भइसके पछाडि त्यसको घोषणा चाहिँ नेपाल सरकारले गर्नुपर्छ सङ्घीय कानुनमा, त्यो कानुन सम्बोधन नभइन्जालको लागि उहाँहरूले त्यसको चाहिँ व्यवस्थापन गर्न सक्नुहुन्न र अहिले त्यो गर्नको लागि फिलहालमा उहाँहरूसँग क्षमता पनि छैन किनभने धेरै पैसा लाग्ने धेरै दक्षता चाहिने 5-7 एक्सपर्टहरू नियुक्ति गर्नपर्ने चार्टर एकाउन्टेन्टदेखि लिएर कानुनविद पनि न्यायाधीश भइसकेको कानुनविदहरू चाहिने यस्तो अवस्था छ। तर त्यो कुरा समस्याग्रस्त पर्दैन तिनीको लागि उहाँले काम गर्न सक्नुहुन्छ, जस्तो अनुगमनलाई उहाँहरूले चाहिँ प्रभावकारी रूपमा अनुगमन गरिदिनु पर्यो, त्यसको डाटा कहाँ लगानी गरेको छ, कति सदस्य छ, त्यसको प्रभावकारी नियन्त्रण भयो कि भएन, सदस्य ऊ लेखा परीक्षण गराएको छ कि छैन, लेखा परीक्षण समितिले कसरी कामहरू गरिरहेको छ, अथवा अरू विभिन्न आधारबाट चाहिँ जुन सहकारीको चाहिँ प्रबन्धन अथवा चाहिँ सहकारीले फङ्सन गर्नुपर्थ्यो त्यो अनुसार चाहिँ भएको छ कि छैन, अझ सहकारी सदस्यले प्रजातान्त्रिक नियन्त्रण गरेको छ कि छैन सहकारीभित्र, उसको सहभागिता कस्तो छ, त्यो सबै हेर्ने काम चाहिँ अब स्थानीय सरकारको भएको हुनाले स्थानीय सरकारले सहकारीलाई समस्या आउनै दिँदैन। अहिले पनि धेरै समय सहकारीमा समस्या आएको छैन, लगभग 34,512 चाहिँ मात्र 130 समस्या देखेको हो, भनेपछि ठुलो सङ्ख्या त राम्रो काम गरिरहेको छ, अझै पनि भोलि नराम्रो हुनसक्छ कि केही सहकारी संस्थाहरू, जनताको धन डुब्न सक्छ कि, जनताको ऋण डुब्न सक्छ कि, सानो सानो पुँजी र श्रम डुब्न सक्छ कि, त्यसको लागि अब नजिकको सरकारले निरन्तर अनुगमन नियमन नियन्त्रण जे जे गर्न प्रोत्साहन जे गर्नुपर्छ उसले गर्छ। अब
स्थानीय सरकारलाई चाहिँ केन्द्रले एउटा कोर्डिनेसन चाहिँ गर्छ,
अब केन्द्रको सङ्घीय सरकारको चाहिँ भूमिका के त सहकारी प्रबन्धनको लागि अब भनेर भन्दा हामी चाहिँ नियामक भूमिकामा नीति निर्माण गर्ने, नियामक मापदण्डहरू निर्माण गर्ने, त्यसको क्षमता विकास गर्ने, दुवै तहको सरकारको क्षमता विकास गर्ने र अनुगमन गरी गर्ने भन्दा अनुगमन गर्ने लगायतको कुराहरू हामी गर्छौँ, सङ्घीय सरकारले गर्छ र सहकारी बैङ्कको प्रशासन यहीँबाट गर्छ र राष्ट्रिय स्तरको कुनै कार्यक्षेत्र भएको सहकारी छ भने पनि हामी सङ्घीय तहबाटै गर्छौँ। भनिसकेपछि सङ्घीय सरकार अलिकति नियामक मापदण्ड नीतिमा केन्द्रित हुन्छ, क्षमता विकासमा केन्द्रित हुन्छ र विषयगत मन्त्रालयको समन्वयमा केन्द्रित हुन्छ, प्रदेश सरकार स्थानीय सरकार र चाहिँ सङ्घको चाहिँ बिचको समन्वय, सहकारीको बिचको समन्वय, स्थानीय तहको बिचको सहकारीको समन्वय र क्षमता विकासमा केन्द्रित हुन्छ र स्थानीय सरकार चाहिँ साँच्चै काम गर्ने अथवा चाहिँ डेलिभरी भन्छौँ हामी प्राथमिक तहको सहकारीको निरीक्षण सुपरिवेक्षण अनुगमन क्षमता विकास तालिम दर्ता प्रशासन डाटा व्यवस्थापन लगायतको काममा त्यो केन्द्रित हुन्छ। भनेपछि केन्द्रीय सरकारको भूमिका हिजोको भन्दा अब अलिकति नीति नियामकमा नै पुगेको छ भन्ने कुरा म यहाँलाई चाहिँ जानकारी दिन्छु।
सहकारी दर्ता गर्दा अब चाहिँ हुने प्रक्रिया चाहिँ के हुन् यहाँले जानकारी गराउनु
पर्दाखेरि
एउटा अन्यल त छ गाउँ घरतिर होइन, अब कस्तो होला के होला सहकारीको सदस्य कसरी बन्ने भनेर।
अब यसमा चाहिँ के छ त भन्दा चाहिँ ऐनले स्पष्ट प्राथमिक तहको सहकारी दर्ता गर्न यी आधारहरू बनाउनु पर्ने होइन, जस्तो श्रमिक सहकारी भयो भनेदेखि चाहिँ 15 सदस्य चाहिने, एका घरको व्यक्ति चाहिँ एउटै सहकारीमा दुईपटक सदस्य बन्न नपाइने, अनि सञ्चालक र चाहिँ कर्मचारी र चाहिँ सेयर होल्डर एउटै व्यक्ति बन्न नपाइने, र नगरपालिकामा ऋण तथा बचत सहकारीको लागि चाहिँ 100 हुनुपर्ने, एउटा वडामा एउटा मात्रै हुनुपर्ने, त्यसलाई एकीकरण पनि गर्न सकिने, लगायतको नेपाली नागरिकै हुनुपर्ने लगायतको कुराहरू स्पष्ट संकेतन गरिदिएको छ त्यहाँ। र स्थानीय तहले कानुन बनाउँदाखेरि यो भनेको कानुनको अधीनमा रहेर केही सहकारीहरू विशेषीकृत हुनसक्छ, मुगुमा डोल्पामा हुने सहकारी र ललितपुर र काठमाडौँमा हुने सहकारी फरक हुनसक्छ, यो सहकारी ऐनसँग नबाजिने गरी सँगै सहकारी ऐनसँग नबाजिने गरी उहाँहरूले थप प्रावधान पनि राख्न सक्नुहुन्छ, यो कुरा पनि हामीले अनुशिक्षण अभिकरणमा चाहिँ भन्दै गएका छौँ र अझ उहाँहरूलाई त चेकलिस्ट पनि बनाइदिएका छौँ, एउटा स्थानीय तह सहकारी सम्बन्धी स्थानीय तह दिग्दर्शन 2074 बनाइदिएका छौँ, चेकलिस्ट पनि राखिदिएका छौँ, सहकारी भनेको यो हो, यहाँले सहकारी यसो गरी चाहिँ दर्ता गर्नुपर्छ, अन्तरिम व्यवस्था यसरी गर्ने हो, यो विकल्पमध्ये कुन चाहिँ राम्रो विकल्प त्यो प्रयोग गर्नुहोस् कानुन नबनिन्जेलको लागि, र चेकलिस्ट छ अनुसूचीमा 2-3 राखिदिएको छ, त्यो चेकलिस्ट छ, सहकारी दर्ता गर्दाखेरि यो कुराहरू हेर्नु होला, अनुगमन गर्दा यो कुराहरू हेरिदिनु होला होइन, र सहकारी समस्या पऱ्यो भनेदेखि चाहिँ के को आधारमा समस्या पऱ्यो भनेर यहाँले उठान गर्ने यो कुराहरू हेरिदिनु होला भनेर स्पष्टसँग हामीले अनुसूचीमा राखिदिएका छौँ।
यो त अनुसूची पढ्नेले थाहा पाउने कुरा भयो, जसले सञ्चालन गर्छ उसले हेर्ने पढ्ने कुरा रह्यो, एउटा साधारण मान्छेले सहकारी भनेको के हो भनेर कसरी बुझ्ने?
राम्रो कुरा उठाउनु भयो, एउटा सामान्य नागरिक सामान्य गाउँघरमा बस्ने श्रमिक व्यक्तिले अथवा सानो व्यवसाय गरेर बस्ने व्यक्तिले अथवा एउटा किसानले सहकारी भनेको हामी आफू जस्तै मिलेर आफ्नो समस्या समाधान गर्नको लागि अब श्रमिक भयो भने एक थरी, अरू भने 30 जना 100 जना भएर हामीले गठन गरेको एउटा आर्थिक संस्था भनेर बुझिदिनुपर्छ उहाँले। र यो सम्बन्धी कुराहरू सहकारी दर्ता गर्नुभन्दा अगाडि चाहिँ सहकारीको शिक्षा, एउटा सानो शिक्षा पनि दिन्छौँ हामीले, अथवा स्थानीय सरकारले दिन्छ। सहकारी भनेको यो कुरा हो, यी सिद्धान्तमा रहेर सहकारीले फङ्सन गर्छ, तपाईँहरूको भोलिको भूमिका यस्तो हुनसक्छ, तपाईँको चाहिँ अधिकार यस्तो हुनसक्छ, जिम्मेवारी यस्तो हुनसक्छ भनेर त्यहाँ चाहिँ एकपटक त्यो चाहिँ शिक्षा नै दिइन्छ। सहकारी शिक्षा भन्छौँ हामी, शिक्षा नै दिन्छौँ। भनेपछि उहाँहरूलाई बुझाउने पनि तरिका छ, र असाध्यै सामान्य रूपमा बुझ्दाखेरि चाहिँ आफ्नो सङ्गठन स्वनियन्त्रण हुने, स्वपरिचालित हुने, स्वनियमन हुने, आफ्नै पुँजीको आफैप्रति उत्तरदायी हुने एउटा आर्थिक संस्था हो, आफ्नो हितको लागि जस खडा गरिएको संस्था हो भनेर उहाँले बुझ्नुपर्ने हुन्छ।
अब हामीले स्थायी सरकारको कुरा गरिरहेका छौँ, अहिले त्यो पनि एउटा नागरिकमा आशा छ। सहकारी क्षेत्र भनेको आर्थिक क्षेत्रको तीनवटा मेरुदण्ड मध्ये एउटा खम्बा, सबैले यसै गरी बुझेका छन्। अबको दिनमा आर्थिक वृद्धि दरको लागि सहकारीको भूमिका कस्तो रहन्छ?
मैले त के भन्छु त भन्दाखेरि चाहिँ नेपाल सरकारले राखेका 2-4 संवैधानिक आशय पूरा गर्ने, जसले समाजवाद उन्मुख, समन्यायिक समाज, आर्थिक सामाजिक रूपान्तरण भनेको छ, त्यसको लागि सरकार, नेपाल सरकारले जनस्तरबाट संहिताको महसुस हुने गरी चाहिँ आर्थिक संस्था खडा गर्ने एउटा आधार भनेको जनतासँग रहेकै श्रम सिप्र पुँजी नै हो। त्यसलाई एकट्ठा गरेर त्यसलाई उपयोगमा ल्याएर उसैको हितमा ल्याएर लाग्ने हो, र अनि थोरै सिरमनी अथवा थोरै पैसाले चाहिँ नेपाल सरकारले उसलाई चाहिँ दिनुपर्छ। यो क्षमता विकासको लागि सिरमनी बिउ पुँजीको रूपमा उसलाई हामीले सहयोग गर्न सक्छौँ, त्यो हो एउटा पक्ष। त्यो भने मैले अर्को पक्ष चाहिँ कृषकै कृषकहरू छौँ हामी, बिचौलियाबाट चाहिँ उपभोक्ता र चाहिँ उत्पादकको बिचको सम्बन्ध पनि विच्छेद भएको छ। यस्तो अवस्थामा उपभोक्ता र उत्पादकको बिचमा प्रत्यक्ष सम्बन्ध स्थापना गर्ने माध्यम पनि सहकारी हो। अनि ठुला उद्योगहरू जुन गाउँघरमा सानो सानो पुँजी हेर्दैनन् तिनीहरूले, सानो सानो किसानको हकतिर नहेर्न सक्छन्, त्यसको लागि आधारहरू खडा गर्ने माध्यम पनि त्यो, समावेशी समाज बनाउने आधार पनि त्यो। त्यस कारणले चाहिँ सहकारी त यो सङ्घीय शासन प्रणालीमा सहकारी चाहिँ असाध्यै ठुलो भूमिका किन हुँदो रहेछ त भन्दाखेरि चाहिँ समाजवाद, समन्याय, समावेशिता, आर्थिक पुनर्संरचना, पुनर्निर्माण, यो सबै कुराहरूको लागि चाहिँ विद्यालय, शिक्षा, बिजुली अथवा चाहिँ यो सामाजिक सुरक्षा सबैको लागि चाहिँ सहकारीलाई हामी केन्द्रबिन्दुमा राख्नुपर्छ। म यहाँलाई एउटा कुरा के अनुरोध गर्न चाहन्छु त भन्दाखेरि चाहिँ सहकारी चाहिँ दिगो विकासको आधार रहेछ। जलवायु परिवर्तनमा पनि यसले स्थानीय अनुकूलनको लागि काम गर्न सक्छ, दिगो विकासको अनुकूलनको लागि पनि यसले काम गर्न सक्छ। भनेपछि सहकारी नेपालको विकासको मेरुदण्ड हो, तर यो कुराहरू हामीले धेरैलाई बुझाउन सकेको छैन। अहिले पनि धेरैलाई नबुझेको कारणबाट ठुला सडकहरू, ठुला खानेपानीहरू, ठुला ठुला विद्युत गृहहरूमा राज्यको स्वाभाविक कार्यसूची प्राथमिकता त्यतापट्टि पर्छ, होइन? तर यो सानो कुरामा सानो पुँजीलाई चाहिँ प्रोत्साहन गरिदियो भनेदेखि धेरै कुरा हुन्थ्यो, त्यस्तो कुराहरू अलिकति कम भयो। जनतालाई शिक्षा पनि व्यापक रूपमा दिनुपर्छ। मैले जस्तो यहाँलाई एउटा उदाहरण दिएँ, बिकु भन्ने एउटा सहकारी संस्थाले अहिलेभन्दा चाहिँ 26-27 वर्ष अगाडि चाहिँ उसले चाहिँ 25-26 वर्ष अगाडि गरेको सानो एउटा कामबाट आधा कप चिया खाउँ है भनेर चाहिँ 10-8 जना युवाहरूले, तत्कालीन अवस्थाको युवाहरूले सुरु गरेको, आधा कप चिया खायो भने 50 पैसा बच्छ भनेर सुरु गरेको कुराले अहिले 46-45 हजार चाहिँ व्यक्तिलाई सदस्य बनाइसक्यो, एफएम चलाइसकेको रहेछ, विद्यालय चलाइसकेको छ, ग्रामीण यो एकीकृत विकासको मोडेल ल्याइसकेको छ। भनेपछि मैले त्यहाँ एटिएम पनि अस्ति चाहिँ शुभारम्भ गरेर आएँ। भनेपछि त्यस्तो संस्था 753 ठाउँमा चाहिन्छ भन्ने कुराको, त्यसको लागि सरकारले उत्प्रेरणाको कामहरू गर्ने र जागरुक चाहिँ को हुने, त्यतिको नागरिक हुने, दिगो विकासको जग भनेको त्यही नै हो, होइन? मैले भियतनामको सहकारी अलिअलि हेरेँ, चिनको सहकारी हेरेँ, कोरियाको अलिअलि हेरेँ, होइन? र नेपालकै सहकारी हेर्दा पनि महारानी झोडाले गरेको कृषिमा गरेको परिवर्तन, अथवा नेपाल बहुद्देश्यले चाहिँ दुग्ध व्यवसायमा गरेको परिवर्तन, कामधेनुले दुग्धमा गरेको परिवर्तन, अथवा चाहिँ विन्दवासीले चाहिँ बिकुले चाहिँ बचत तथा चाहिँ एकीकृत विकासमा गरेको परिवर्तन, यसलाई त हामीले त धेरै अरू ठाउँमा पनि अनुकरण गरेर लानुपर्छ। यो बुझाउन सकेको छैन हामीले, त्यो बुझाउन सक्यौँ भनेदेखि त मैले अहिले नाम लिएका चाहिँ केही प्रतिनिधि मात्रै हुन्, सहारा हुनसक्छ। अरू धेरै यस्ता सहकारीहरू छन्, उनीहरूले असाध्य उदाहरण रूपमा काम गरेका छन्। त्यो भए हुनाले नेपालको आर्थिक विकासमा मैले त के भन्छु, दिगो विकासका चाहिँ 17-16 लक्ष्य मध्ये सबै लक्ष्यमा चाहिँ सहकारी त क्रस कटिङ भएर, अन्तर सम्बन्धित भएर बस्दो रहेछ। महिलाको विकासमा पनि सहकारीको भूमिका, महिलाको नेतृत्व विकासमा पनि, महिलाको चाहिँ शक्तिकरणमा पनि, महिलाको सिपमा पनि, फुड सेक्युरिटीमा पनि, जलवायु परिवर्तनमा पनि, दिगो चाहिँ तपाईँको चाहिँ आर्थिक वृद्धिमा पनि, समावेशी आर्थिक वृद्धिमा पनि भनिसकेपछि सहकारीलाई एक ठाउँमा राखेर सहकारीले चाहिँ आवासमा के योगदान गर्न सक्छ, सहकारीले बिजुलीमा के गर्न सक्छ, उत्पादनमा के गर्न सक्छ, वितरणमा कसरी कुराहरू गर्न सक्छ भनेर मैले लिएको चाहिँ थोरै क्षेत्रको मात्रै नहुने सबै क्षेत्रहरूलाई एक ठाउँमा चाहिँ राखेर सहकारीले चाहिँ त्यहाँ चाहिँ के गर्न सक्छ भनेर हेऱ्यो भनेदेखि एकदम धेरै गर्न सक्ने ठाउँ छ। तर यसलाई चाहिँ हामीले सहकारीको मूल्य मान्यताबाट पर जान दिनु भएन। सहकारीले आन्तरिक रूपमा सुधार गर्नुपर्ने पनि केही कुरा क्षमता विकासहरू छ प्राथमिक तहको सहकारीहरूले, अनि सहकारी सङ्घहरू सहकारी प्राथमिक सहकारीहरूलाई चाहिँ यो चाहिँ कमन एजेन्डामा वा यसलाई राजनीतिबाट पर राख्नुपर्छ। यी तीनवटा कुराहरू भएर सरकारले प्रोत्साहन गर्न सक्यो भनेदेखि चाहिँ त सहकारीले नेपालको आर्थिक विकासको एउटा ठुलो बेस सिफ्टिङ यो टेकअपको लागि चाहिँ बेस खडा गर्छ। मैले चाहिँ समृद्धिको लागि चाहिँ एउटा ठुलो आधार खडा गर्छ। मैले 7 महिनामा मैले सहकारीको सचिव भएर बुझेको अनुभव मैले यहाँको एफएम लोकप्रिय माध्यम मार्फत आम सहकारीसँग जानकार भएका वा नभएका सबै नेपाली नागरिकहरूलाई यो भन्न पाउँदा मैले चाहिँ आफूलाई गौरव पनि महसुस गर्छु।
पक्कै पनि उत्प्रेरणा, प्रोत्साहन र प्रवर्धनले हरेक कुरालाई सफलतातर्फ डोहोऱ्याउँछ। हामी पनि त्यही भन्छौँ र कामना पनि त्यही गर्छौँ। यो कुरा गरिरहँदा अब प्रोत्साहनकै कुरा गरौँ न त, अब मन्त्रालयको योजना के छन् प्रोत्साहनका लागि?
अब हामीले के गर्छौँ त भन्दाखेरि पहिलो कुरा चाहिँ कुन तहको सहकारी हो, क्षमता विकास र समन्वयको काम चाहिँ तिनै तहको सरकारले गर्छ, तर प्राथमिक तहको सहकारीमा अब तिमीले यसरी गर्नुपर्छ भनेर चाहिँ हामीले नर्म्स बनाइदिने र कानुन नमुना कानुन दिने बाहेक सबै काम क्षमता र स्थानीय तहको क्षमता विकास गरिदिने बाहेक सबै काम चाहिँ अब स्थानीय सरकारकै भयो। र हामीले चाहिँ के गर्दैछौँ त भन्दाखेरि चाहिँ केही सहकारीहरूलाई अनुदान दिने, तिनीहरूको क्षमता विकास गरिदिने होइन।
एकैछिन हेरौँ कि अनुदान वितरण हामीले कतिदेखि कतिसम्म गर्छौँ अनि त्यसको प्रक्रिया चाहिँ के छ?
एउटा कतिदेखि कति भन्दा पनि हामीसँग चाहिँ पुँजी कति छ त्यसमा हेर्छौँ हामी पहिला, र सहकारी हामी बचत तथा ऋण सहकारीलाई चाहिँ हामी अनुदान दिँदैनौँ होइन। त्यो बाहेक अरू उत्पादन सहकारी भनौँ न, श्रमिक सहकारी अथवा बहुद्देश्य सहकारी, कृषि सहकारी, महिला सहकारी यस्तोलाई हामी, तरकारी सहकारी यस्तोलाई हामी दिन्छौँ। त्यसको लागि चाहिँ वार्षिक साधारण सभा भएको हुनु पऱ्यो, उसको पुँजी निश्चित यति भएको हुनु पऱ्यो, यदि झगडा भएको भए हुन्न, उसले मुख्य काम के गर्छु भनेको थियो मुख्य कामै गरेको हुनु पऱ्यो होइन। भन्नलाई चाहिँ म कृषि भन्ने तर ऋण बचतको काम गरे भए पनि भएन, लगायतको हाम्रो चाहिँ एउटा निर्देशिकाले चाहिँ 10 लेखा परीक्षण भएको हुनु पऱ्यो, 10-8 क्राइटेरिया बनाएका छौँ, आधारहरू बनाएका छौँ। त्यो आधारबाट छिरेर जान सक्ने कुराहरूलाई हामी के भन्छौँ त भन्दा चाहिँ त्यो आधारको माध्यमबाट चाहिँ हामी दिन्छौँ। तर फेरि यहाँले प्रतिप्रश्न गरिहाल्नुहुन्छ, म अहिले उत्तर दिन्छु, र हामीले धेरै अनुदान दिन सकेनौँ विगत 2 वर्षदेखि, अनुदान त्यति प्रभावकारी रूपमा गएको रहेनछ। अलिक फ्लेक्जिबल रूपबाट चाहिँ यो उसलाई बनाउने कि निर्देशिका बनाउने कि भन्ने सोच पनि मैले बनाएको छु। आजको गोर्खापत्रमा पनि मैले 8 मात्रै चाहिँ सहकारीलाई चाहिँ यो वर्ष चाहिँ अनुदान दिन सक्यो, 8 अहिले अति 3-11 अब अरूलाई पनि अनुदान दिन पाए हुन्थ्यो भनेर 1500 करोड रुपियाँ भएको पैसालाई कसरी चाहिँ सहकारीलाई प्रोत्साहन गर्न सकौँ भनेर फेरि आज 35 दिनको सूचना निकालेको छु। यो सूचना बारम्बार किन निकाल्न पर्यो त भन्दा चाहिँ सहकारीको मूल्य मान्यता सिद्धान्त अथवा हामीले अनुदान पाउनको लागि उसले पुरा गर्नपर्ने आधार के हो त्यो पुरा नगरेको आधारमा हामीले दिन सकेनौँ। त्यो अलि रिजिड भयो कि भन्ने सहकारी आन्दोलनको तर्फबाट चाहिँ अलिकति प्रश्न उठेको छ, र मलाई पनि त्यो कता कता कहिले हो कि जस्तो पनि लाग्छ, फेरि मिसयुज होला कि जस्तो पनि लाग्छ होइन। त्यतिकै दिँदा मिसयुज होला कि भन्ने जस्तो लाग्छ। मिसयुज नहुन दिनुको लागि फेरि चाहिँ नियमन प्रणाली, अनुगमन प्रणाली सुदृढ गर्नु पऱ्यो। भर्खरै चाहिँ स्थानीय सरकारमा हामीले त्यो कुराहरू पुर्याएका छौँ, अब यसको चाहिँ फन्डिङ मेकानिजम कसरी गरिदिने हो, अलिकति यो समस्या चाहिँ छ। तर पनि हामीले चाहिँ वर्षको केही करोड रुपियाँ, 15-20 करोड रुपियाँ चाहिँ सहकारीमा चाहिँ अनुदान दिन्छौँ। सहकारी विकास बोर्डले पनि चाहिँ सहकारी विकास कोषको पैसाहरू लगानी गरिरहेको छ, शीत भण्डार लगायतको, बजार व्यवस्थापन लगायतको पूर्वाधारहरूमा लगानी गरिरहेको छ। हामी विभिन्न अलि छरिएको छ लगानीहरू, विभिन्न तिरबाट छरिएर गएको छ, तर हामीले प्याकेज चाहिँ छ हामीसँग।
आर्थिक समृद्धिको लागि प्रोत्साहन अनुदान दिने कुरा गर्यौँ हामीले। हामीले हेर्नुपर्दा अहिले जुन बैङ्कमा तरलता अभाव देखिएको छ त्यो तुलनामा सहकारी निकै माथि देखिन्छ। अझै पनि व्यवस्थापन गर्न सक्यो भने त अझै एक खुट्किला माथि जान्छ भन्न सकिन्छ सहकारी संस्थालाई।
एकदम यहाँले ठिक भन्नुभयो। नेपालको टोटल तरलता परिचालनमा, वित्तीय परिचालनमा चाहिँ लगभग 19% त सहकारी क्षेत्रले परिचालन गरेको रहेछ। मिडियाले नै ठुला बैङ्क सहकारीको शरणमा भनेर लेख्नुभयो, मलाई गर्व पनि लाग्यो। 2,98,000,000,000 बचत परि बचत छ र 2,92,00,000,000 गत आषाढ मसान्तको डाटा मैले तपाईँलाई दिएँ, त्यति चाहिँ ऋणै लगानी गरेको छ। यसको चाहिँ खराब कर्जा पनि त्यति छैन, लगभग 98% जति चाहिँ राम्रो कर्जा छ, 2% जति मात्रै खराब कर्जा होला। भनेपछि यसले यो वित्तीय क्षेत्रमा धेरै राम्रो कामहरू गरेको छ भन्छु मैले। अब यसलाई अझै पनि राम्रो गर्नुपर्छ, फेरि यसले चाहिँ समग्र वित्तीय क्षेत्रलाई हल्लाइदिन सक्छ। यहाँ चाहिँ मैलो पैसा आउनसक्छ, फोहोर पैसाहरू होइन, डर्टी मनीहरू आउनसक्छ,
कालोधनहरू,
त्यो कसरी आउन नदिने, यसको लागि चाहिँ निर्देशन सूचना कसरी चाहिँ प्रभाव गर्ने, कोपमिस लगायतको चाहिँ सफ्टवेयरहरू हामीले चाहिँ अहिले चाहिँ प्रणाली चाहिँ निर्धारण गरेका छौँ, हो त्यो कुरामा चाहिँ प्रविष्टि गर्ने लगायतका कुराहरू हामीले गरेका छौँ। त्यस कारणले गर्दाखेरि त्यो ऋणलाई पनि, त्यो पुँजीलाई पनि अब हामीले राष्ट्रियमा नै परिचालन गर्ने हो। तर गलत ठाउँमा प्रयोग भयो भने अथवा नउठ्ने गरी चाहिँ प्रयोग भयो भने के गर्ने भनेर अलिकति चाहिँ सावधानी अवलम्बन पनि गर्नुपर्नेछ। सहकारी सङ्घहरू, राष्ट्रिय सहकारी महासङ्घ, सहकारी विषयगत सहकारी सङ्घहरूसँग पनि औपचारिक अनौपचारिक छलफल हामीले यो विषयमा गरिरहेका छौँ, केही आदेशहरू पनि जारी गरिरहेका छौँ। आशा गरौँ यो ठुलो वित्तीय परिचालनको क्षेत्र एकदम सबल भएर जानेछ।
हामीले आर्थिक विकास अनि कसरी फड्को मार्छ सहकारीले अबका दिनमा योजना कार्यान्वयन ऐन कानूनको बारेमा कुराकानी गर्यौं। अब चाहिँ अर्को प्रसंगतर्फ जाउँ। जुन सहकारी बन्द भएका छन्, सञ्चालन हुन सकेका छैनन्, तर त्यहाँ चाहिँ सदस्य बनेका छन्, स्थानीय बासिन्दाको लगानी फसेको छ, उहाँहरूको लागि चाहिँ के हुन्छ? गुनासो सुन्ने, त्यसलाई छानबिन गर्ने अथवा अरू केही?
जसको चाहिँ मूलधन डुबेको छ, जसको बचत डुबेको छ, शेरोलनहरू चाहिँ अहिले चाहिँ लगभग चाहिँ कतिपयले त आत्महत्या पनि गरिसके, यस्तोको कुरा उठाउनु भएको उहाँले, यस्तो चाहिँ को लागि अब हामीले के गरेका छौँ त भन्दा, सङ्घीय सहकारी ऐन 2074 अनुसार व्यवस्थापन समिति गठन गर्छौँ। नेपाल सरकारले समस्यागत घोषणा गरेपछि गर्छौँ। नेपाल सरकारले चाहिँ अहिले ओरिएन्टल नामको एउटा सहकारीलाई चाहिँ समस्यागत घोषणा गर्यो। 7 एक्सपर्टको टिमलाई हामीले नियुक्ति गरेका छौँ। त्यहाँ पूर्व विचारको न्यायाधीश गौरीबहादुर कार्कीजीको संयोजकत्वमा उहाँहरूले के गर्नुहुन्छ त भन्दाखेरि चाहिँ अहिले चाहिँ हामीले ओरिएन्टलको मात्रै जिम्मेवारी दिएको छ, पछि क्रमशः अरू सहकारीहरू पनि जो जोको चाहिँ त्यो 130 अथवा अरू पनि प्रवेश गर्न सक्छ। अब उसलाई चाहिँ के गर्छौँ त, त्यसले चाहिँ तीन तरिकाबाट काम गर्छ। एउटा त त्यो मर्का परेको व्यक्तिको यो पुँजी सम्पत्ति संरक्षण गर्ने काम, त्यसलाई पुनर्सञ्चालनमा लिएर आउन सकिन्छ भने त्यस सम्बन्धी चाहिँ कामहरू, जसरी राष्ट्र ब्याङ्कले डुब्न लागेको ब्याङ्कलाई चाहिँ व्यवस्थापन जिम्मा लिन्छ त्यसै गरी, र अनि अर्को अहिले त्यसको चाहिँ सम्पत्ति हर हिसाब कति छ त, भनेपछि सञ्चालन समितिकै काम गर्छ त्यसले, भनिसकेपछि सञ्चालन समितिको काम गर्छ, अब व्यवस्थापन जिम्मामा लिएर कब्जामा लिएर काम गर्छ, र यसले चाहिँ त्यो पीडितहरूको उद्धार गर्ने, क्षतिपूर्ति गर्ने काम गर्छ। यसको लागि अहिले ड्यु डिलिजेन्स अडिटहरू, गुनासो सुन्ने, गुनासो लिने, लिइसकेपछि उसको सम्पत्ति कहाँ कहाँ रोकाइरहेको छ, त्यो रोकाइरहेको सम्पत्तिहरूको चाहिँ विवरण लिने, त्यसले पुग्छ कि पुग्दैन हेर्ने, हेरेर के गर्न सकिन्छ भन्ने कुराहरू गर्ने, त्यो कुराहरूमा चाहिँ एउटा सहकारीकोमा लागेको छ। अरू सहकारी अब हामी क्रमशः अरू त्यसपछिका चाहिँ दोस्रो प्राथमिकताका चाहिँ समस्याग्रस्त सहकारीहरूको पनि आवश्यकता अनुसार समस्याग्रस्त घोषणा गर्दै त्यही संस्थालाई हामी जिम्मा कार्यजिम्मेवारी थप्दै जान्छौँ।
सहकारीको महासम्मेलन सुरु हुँदैछ,
हजुर,
त्यसको तयारी के भयो?
सहकारीको चाहिँ अब हामीले 61 औपचारिक आन्दोलनको चाहिँ 61 पछि चैत्र 20 पुग्दैछ। त्यो सन्दर्भमा चाहिँ हामीले 20 चाहिँ राष्ट्रिय एउटा चाहिँ स्तरमा चाहिँ औपचारिक कार्यक्रम मनाउँछौँ, सहकारी दिवस मनाउँछौँ, र अहिलेसम्मको सहकारीको चाहिँ एकपल्ट चाहिँ एसेस गर्छौँ, विवेचना गर्छौँ, र 21 र 22 चाहिँ हामीले सहकारी महासम्मेलन गर्छौँ। त्यो महासम्मेलन गर्ने सन्दर्भमा चाहिँ हामीले सहकारीको सम्पूर्ण कुराहरूलाई चाहिँ एकै ठाउँमा 1,000 सहकारी आन्दोलनकर्मी, विश्वका विभिन्न ठाउँ, आइसिए लगायतका विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरू समेत रहेर हामीले त्यसको विवेचना गर्छौँ। त्यो विवेचना गर्ने नीतिगत पक्षमा कस्तो छ सहकारी, जस्तो कि यहाँलाई म भन्छु, अहिले हामीले चाहिँ लजिस्टिकको कुराहरू, आमन्त्रण बाँड्ने कुराहरू, कार्यपत्र तयारी गर्ने कुराहरू, होटल बुकिङका कुराहरू, ब्याचहरू अथवा स्टिकर बनाउने कुराहरू, अथवा चाहिँ यो प्रचार प्रसार गर्ने कुराहरू लगायतका कुराहरू चाहिँ विभिन्न टिमले गरिरहेको छ। फन्ड मोबिलाइजेसन गर्ने कुराहरू विभिन्न टिमले गरिरहेको छ। नेपाल सरकार र राष्ट्रिय सहकारी महासङ्घ मिलेर संयुक्त रूपमा गर्दैछ, र यसमा चाहिँ केही महत्त्वपूर्ण कार्यपत्रहरू पेश हुन्छ, जस्तो सहकारीको विगत, सहकारी आन्दोलनको विगत, वर्तमान र भावी कार्यदिशा, भनेर मैले नै अथवा कृषि तथा सहकारी सचिवले नै प्रस्तुत गर्ने कार्यक्रम छ, कार्यपत्र मैले गर्छु मूल सेसनमा। त्यसपछि स्थानीय सरकारको सहकारी विकासमा चाहिँ भूमिका के हुनसक्छ भन्ने एउटा एक्सपर्टले गर्नुहुनेछ। सहकारीको दिगो विकास अर्थ सचिवज्यू, मुख्य सचिवज्यू, सहकारीको विभिन्न क्षेत्रका सहकारी विज्ञहरू हुनुभयो, उहाँहरूको प्यारल सेसन पनि हुन्छ, मेन सेसनमा पनि हामीले विभिन्न कार्यपत्रहरू प्रस्तुत गरेर एउटा चाहिँ रिपोर्ट निकाल्ने प्रयास गर्छौँ, ताकि सहकारी सम्बन्धी नीति बनाउनको लागि त्यसले एउटा पृष्ठपोषण काम गरोस्, आधार काम गरोस्, ताकि सहकारी सम्बन्धी एउटा चाहिँ साझा बुझाइ विकास गर्नको लागि, ताकि विश्वको सहकारीका असल अभ्यासहरू हामीले अवलम्बन गर्नको लागि र हाम्रा असल अभ्यासहरू विश्वले चाहिँ अवलम्बन गर्नको लागि, र सहकारी नेपालको अर्थतन्त्र विकास, सामाजिक समाजवाद स्थापना गर्नको लागि एउटा माध्यम हो भन्ने कुरालाई चाहिँ जनस्तरमा पुर्याउनको लागि हामीले सहकारी महासम्मेलन गरिरहेका छौँ र सम्पूर्ण तयारीहरू लगभग पुरा हुने क्रममा छ।
महासम्मेलनमा सहभागिता कति रहन्छ?
अहिले हामीले लगभग कोर टिममा चाहिँ हामीले 1000 जनाको सहभागी हुन्छ भन्ने उद्घाटन छ, त्यहाँ त बढी पनि हुन्छ। कोर टिममा चाहिँ 1000 जनाको हुन्छ भन्छौँ हामी, नेपालको सबै जिल्लाका सङ्घहरूको, सबै विषयगत सङ्घहरूको प्रतिनिधि, प्रारम्भिक सहकारी सङ्घहरूको, सहकारी महासङ्घ आफै भइहाल्यो, नेपाल सरकारका सम्बद्ध मन्त्रालयहरूको, विभागहरूको, बैङ्किङ सेक्टरको र विश्वका चाहिँ केही सहकारी आन्दोलनकर्मी र अन्तर्राष्ट्रिय सहकारी महासङ्घ लगायतका मुलुकका व्यक्तिहरूको, विशिष्ट व्यक्तिहरूको सहभागिता हुन्छ, सम्बद्ध पदाधिकारीहरू हामी एकै ठाउँमा भेला हुन्छौँ त्यो बेलामा।
अन्य देशहरूमा सहकारी र कृषि सँगसँगै गएको देखिएको छ, त्यसले कृषि उत्पादनमा टेवा पुगेको छ सहकारीको माध्यमबाट भनौँ। हाम्रो नेपालमा हामीले कृषि प्रधान देश भन्छौँ, तर भन्नको लागि मात्रै भनिएको छ अहिलेसम्मको लागि हेर्नुपर्दा। अब चाहिँ सहकारी र कृषि कसरी सँगसँगै अगाडि बढ्छन्?
सहकारी वास्तवमा कृषि एउटा मेन क्षेत्र, नेपालको अर्थतन्त्रको मेन क्षेत्र भएको हुनाले कृषि र सहकारीको नाता एकदम असाध्यै छ। खाद्य सुरक्षा, दिगो खाद्य सुरक्षा, दिगो पोषणको लागि, दिगो उत्पादनको लागि कृषिको आधुनिकीकरण आवश्यक छ। त्यो आधुनिकीकरण गर्नको लागि चक्लाबन्दी खेती, लिज खेती, सहकारी खेती लगायतको एउटा चाहिँ ठुलो माध्यम चाहिँ सहकारी हुनसक्छ। कृषिको र सहकारीको त असाध्यै राम्रो नाता छँदैछ, त्यो मात्रै होइन, यसलाई चाहिँ फेरि यसको बैङ्किङ सेक्टरसँग पनि त्यस्तै, आवास सेक्टरसँग असाध्यै छ भन्छु मैले। अब नेपालमा चाहिँ जग्गा टुक्रिएको किन त भन्दा चाहिँ अब अपार्टमेन्टहरू छैन, व्यक्तिले घर बनाउन सक्दैन, ऋण काटेर अनुत्पादक सेक्टरमा चाहिँ जग्गाहरू किनेर चाहिँ घर बनाइरहेको छ, त्यो अनुत्पादक लगानी हो। अब सहकारी चाहिँ आवास भए हुन्थ्यो, सहकारी शिक्षा भए हुन्थ्यो, सहकारी स्वास्थ्यको कुराहरू, सहकारी यातायातको कुराहरू एकदम धेरै छ, तर कृषि चाहिँ अलिक बढी जल्दो बोल्दै, किनभने हामी लगभग चाहिँ टुथर जनता चाहिँ दुई तिहाई जनता कृषिमा सम्मान छौँ, अर्थतन्त्रमा 29% कृषिको योगदान छ। त्यो भए हुनाले हामीले कृषिसँगको यसको स्वाभाविक नाता खोजिरहेका छौँ। कृषि वास्तवमा कहाँ छ? कृषक गाउँमा छ, गाउँमा विपन्नता कहाँ छ? गाउँमा छ। ती चाहिँ सहकारीले हस्तक्षेप गर्नुपर्छ, ती चाहिँ सहकारीले चाहिँ कृषिलाई सम्पन्न बनाउनको लागि चाहिँ योगदान गर्न सक्छ। त्यो भए हुनाले कृषि अब त झन् एउटै खातामा पनि आयो, एउटै मन्त्रालयमा आयो। हामी सचिवहरू सधैँभरि समीक्षामा सँगै हुन्छौँ, एउटा कार्यक्रम र अर्को कार्यक्रम सँगै हुन्छौँ। पछिको सहकारी बेलामा कृषि मन्त्रालयबाट कृषिसँग सम्बद्ध व्यक्तिहरूको पनि धेरै व्यक्तिहरूलाई राखेर हामीले चाहिँ सहभागी बनाएर चाहिँ हार्मोनी कायम गर्ने कामहरू गरिरहेका छौँ। त्यस कारण चाहिँ अब स्वाभाविक रूपमा कृषि र सहकारीको नाता हिजोको दिनभन्दा बलियो भएर जानेछ।
हुन्छ, हाँस्य कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद।
मलाई सहकारी कर्मी, सहकारीमा चाख राख्ने व्यक्ति, आम नेपाली श्रोताहरूलाई सहकारीको विषयमा केही कुरा राखिदिने मौका दिनु भएकोमा धन्यवाद।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। आज हामीले स्थानीय तहलाई सहकारी हस्तान्तरण भइरहेको विषयमा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग कुराकानी गर्यौं। सहकारीको हस्तान्तरणपछि प्रदेश सरकार र संघले आफ्नै ढंगले दर्ता, अनुगमन र प्रवर्धनको काम गर्न सक्नेछन्। देशभर अहिले झण्डै 34,512 सहकारी संस्था छन्। यसमा 130 संस्था समस्याग्रस्त अवस्थामा छन्। आज हामीले यिनै विषयमा कुराकानी गर्यौं। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै दिपा तिमल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।